آخری بات آپ کی خدمت میں، یہ جو منتظر قوم ہوتی ہے اس کے روابط کی بنیاد کیا ہوتی ہے؟ جب بھی ہم قوم کہتے ہیں، گروہ لوگوں کا، انسانوں کا اجتماع جو کسی مقصد سے آتا ہے، تو فوراً یہ دیکھنا پڑتا ہے ان کا مقصد کیا ہے. اگر مقصد سمجھ میں آ جائے کسی قوم کا، تو یہ سمجھ میں آ جاتا ہے کہ اس قوم کی قیمت کتنی ہے. اہداف قیمتیں طے کرتے ہیں. بھائی اگر آپ کے پاس لوہے کا ایک ڈھیر ہے جس کا کام کچھ نہیں ہے سوائے یہ کہ اسکریپ ہے اور ڈھیر ہے، اس کی قیمت لوہے کے وزن کے برابر ہے. لیکن اگر لوہے کا وہی ڈھیر ایک نظم و ضبط کے ساتھ گاڑی بنا رہا ہے جس میں آپ نے بیٹھ کے لمبے سفر طے کرنا ہے، اب اس کی قیمت لوہے کے وزن پر نہیں ہے بلکہ اس کے ہدف پر ہے. تو ممکن ہے کہ کسی چیز کا وزن انتہائی کم ہوگا میٹل ہونے کے اعتبار سے، لیکن ہدف کی وجہ سے اس کی قیمت بے انتہا زیادہ ہو جائے گی. تو آپ کو قوموں کے لیے بھی ہدف دیکھنا ہوتا ہے. تو عزیزان محترم، کسی قوم کے بارے میں یہ طے کرنا کہ ہدف کیا ہے، یہ تو بہت مشکل ہوتا ہے، بہت مشکل کام ہے. لیکن دنیا میں اس کا طریقہ یہ رکھا جاتا ہے کہ سیمپلنگ کی جاتی ہے. مثلا ایک علاقے سے 10 افراد لے لیے، ایک پیشے سے 10 ایک جیسے پیشے والے لوگ لے لیے، تو سیمپلنگ کر کے یہ معلوم کر لیتے ہیں یہ لوگ کہاں کھڑے. تو میں آپ کی خدمت میں عرض کروں گا، آپ اور میں اپنے قوم کے لیے اور سب سے پہلے اپنے لیے یہ سیمپلنگ کر لیں کہ ہماری زندگی کا مقصد اولیہ حق ہی ہے یا کچھ اور ہے. اس سے اس قوم کی قیمت طے ہو جائے گی، قوم کی قیمت طے ہونی ہے. منتظر قوم کا مقصد اولیہ صرف حق کی پیروی ہے، صرف حق کی پیروی. اچھا، اس حق کی پیروی کے مقابلے میں کیا کیا چیزیں آ سکتی ہیں؟ دیکھیے بہت ساری چیزیں آ سکتی ہیں، میں اپنے اوپر رکھ لیتا ہوں دوبارہ تاکہ آسانی ہو جائے اس میں. مثلا یہی جو میں آپ کی خدمت میں آرائز پیش کر رہا ہوں، اس میں بہت سارے اہداف ہو سکتے ہیں. اعلیٰ ترین ہدف کیا ہوگا؟ اعلیٰ ترین ہدف یہ ہوگا کہ بھائی ایک دین حق ہے اور آپ کو ذمہ داری یہ دی گئی ہے کہ آپ دین حق کے ایک خاص حصے کو ایک خاص وقت میں لوگوں کے سامنے بیان کریں. صحیح ہے، اس کو جتنا مناسب طریقے سے پیش کر سکیں پیش کر دیں، یہ ذمہ داری دی گئی ہے. ٹھیک ہے نا؟ تو اس میں اگر میرے نزدیک یہی ہے کہ دین حق ہے اور اس حق کو مناسب طریقے سے پیش کرنا ہے خاص وقت کے اندر، یہ تو ہو گیا اعلیٰ ترین ہدف، یہ تو ہو گیا اعلیٰ ترین ہدف. اچھا، اب اس کام کے ساتھ ساتھ کچھ مفادات بھی ہیں، کچھ مفادات بھی ہیں. اگر میری نیت میں اس سے کم ہو کر کوئی بھی چیز آئی ہے، اب میری قیمت گر گئی. آپ نے ممکن ہے غور فرمایا کہ میں نے یہ نہیں کہا کام کی قیمت گر گئی، نہیں، کام کی قیمت نہیں گری ہے، میری قیمت گری ہے. کام کی قیمت تو وہیں پہ رہے گی، میری قیمت گر جائے گی. کیوں؟ کیونکہ بعض اوقات خدا بڑے گرے ہوئے لوگوں سے بڑے بڑے کام لے لیتا ہے. یہ ہوتا ہے، خدا کے نظام میں ہے، گرے ہوئے لوگوں سے بڑے بڑے کام لے لیتا ہے. کام کی قیمت نہیں گری، بندے کی قیمت گری. تو اچھا کام کرتے وقت اس پہ بہت ہوشیار رہیے گا کہ ایک کام ہے جو خدا نے لینا ہے اور ایک بندہ ہے جس نے قیمت بنانی ہے. یہ طے شدہ اصل سمجھ میں آتا ہے. خدا خانہ کعبہ کو خالی نہیں دیکھنا چاہتا، یہ خدا کا نظام سمجھ میں آتا ہے کہ خدا خانہ کعبہ کو خالی نہیں دیکھنا چاہتا، لیکن جن لوگوں سے بھرے گا ان کی قیمت کتنی ہوگی، یہ ایک علیحدہ معاملہ ہے، یہ ایک علیحدہ معاملہ ہے. خدا ذکر سید الشہداء کو متروک نہیں دیکھنا چاہتا. جن لوگوں سے کروائے گا انہیں ہوشیار ہونا ہوگا، انہیں ہوشیار ہونا ہوگا کہ وہ اپنی قیمت نہ گرائیں، وہ اپنی حیثیت خراب نہ کریں. تو عزیزان محترم، یہ جو منتظر قوم ہوتی ہے اس کی قیمت بہت आला पाई की होती है, इसके आहदाफ बहुत संजीदा होते हैं, इन आहदाफ के अंदर खुदगर्जियाँ नहीं होती हैं, मफाद परस्तियाँ नहीं होती हैं, और इन आहदाफ के अंदर निशानी क्या रखी जाए? अगर आहदाफ आला हैं, निशानी क्या रखी जाए? बहुत सादा सी निशानी है, अगर इंसानी राबतों में इस्लामी और इलाही अखलाक को आप कॉम्प्रोमाइज होता देखें तो समझ जाएगा कि इस कौम की कीमत बहुत कम हो गई है, इस कौम की कीमत कम है। चाहे वो बहुत अच्छे नारे लगा रहे हो, बहुत अच्छे काम कर रहे हो, लेकिन उसमें अगर अखलाक इस्लामी नजर नहीं आए, इसका मतलब यह है कि इसकी कीमत कम हो गई है, बहुत कम हो गई है। तो ऐज़ान मुहतरम, मुंतजर कौम अपनी कीमत का ख्याल रखती है, और मौला ने हमारे सामने एक कीमत तय करवाई है, फरमाया कि तुम लोग, जैसे फरमाया कि इस दुनिया में ज़िंदगी गुजारते हुए अपनी कोई भी कीमत जन्नत से कम मत लगाना, जन्नत से कम मत लगाना, जन्नत से कम मत लगाओ। क्या मतलब? इसका मतलब यह कि दुनिया की किसी चीज को इस काबिल मत समझना कि उसके लिए अपनी जिंदगी जाया करो, दुनिया को मत समझना इस काबिल। अच्छा, जैसे मुंतजर कौम इस बात को जान ले, ऐज़ान मोहतरम, मैं सिर्फ आखिरी लम्हात के अंदर इस मजलिस के हवाले से अर्ज करता चलूँ, हम जैसे तालिबे इल्मों के लिए ये मामला बहुत संगीन है कि क्यों ऐसा हो रहा है कि कुछ कौमें बहुत तरक्की कर रही हैं, कुछ कौमें तरक्की नहीं कर रही हैं। हम जैसे तालिबे इल्मों के लिए बहुत बड़ा मामला बना हुआ है, तो हम जब इसके ऊपर बहुत ज़्यादा गौर करते हैं तो हम लोग तरीक़ेकार ये रखते हैं कि रिवायतों के अंदर लिंक्स, राबते ढूंढते हैं कि रिवायतें जब किसी आला कौम को बयान करती हैं तो किन खासियतों को बयान करते हुए कहां तक पहुंचती हैं। क्यों? चूंकि मिसाल के तौर पर फर्ज कर लीजिए, जिहाद, अल्लाह की राह में जान देने की ख्वाहिश, शहादत, ये एक बहुत अच्छी खासियत है, किन लोगों में आती है? तो आपको पता चला कि मसलन जिहाद की खासियत इस टाइप के लोगों में आती है, तो फिर हम जैसे तालिबे इल्मों का मामला यहां खत्म नहीं होता। हम कहते हैं फिर वो खासियत किस किस्म के लोगों में आती है। सही है। तो अब हमारे सामने मिसाल के तौर पर एक इशू है, वो ये कि अगर कौम मुंतजर हो तो आया शहादत तलब होगी या नहीं होगी? तो हमारा जान कहते नहीं, शहादत तलब नहीं हुई तो फिर तो मुंतजर नहीं होगी। तो अगर कोई कौम शहादत तलब हुई, अगर कोई कौम शहादत तलब हुई तो उस कौम के अखलाक अच्छे होंगे या नहीं होंगे? तो हमें पता चला कि नहीं, उस कौम के अखलाक जो है वो बहुत अच्छे होंगे। तो किसी कौम के अगर अखलाक अच्छे होंगे तो उनके अंदर बुग्ज़ कीना होगा, तो बुग्ज़ कीना नहीं होगा। अच्छी कौम, मुत्तहिद कौम बुग्ज़ कीना नहीं रखती। तो कौन सी कौम जो अच्छी कौम है, शहादत तलब है, मुत्तहिद है, बुग्ज़ कीना नहीं रखती, ये कहां से आती हैं सिफतें? ये सिफतें कहां से आती हैं? किसी आदमी में ये ताकत आए कि अपने दिल से बुग्ज़ कीना निकाल दे, कि जिसके नतीजे में आखिरकार शहादत तलब बन जाए, ये ताकत कहां से आती है? क्या ये मुमकिन है कि रिवायतों ने ना बताया हो? ये मुमकिन नहीं है। रिवायतों ने बताया, एक रास्ता बताया, वो क्या? फरमाया कि तुम अपनी मौत के जिक्र को कसरत से अंजाम दो। जब तुम अपनी मौत के जिक्र को कसरत से करोगे तो तुम्हारे दिल से दुनिया की मोहब्बत कम हो जाएगी। जैसे ही तुम्हारे दिल से दुनिया की मोहब्बत कम होगी, तुम्हारे अंदरूनी बुग्ज और कीने खत्म हो जाएंगे। जैसे ही तुम्हारे अंदरूनी बुग्ज और कीने खत्म हो जाएंगे, तुम्हारा तफरका खत्म हो जाएगा। जैसे ही तुम्हारा तफरका खत्म हो जाएगा, तुम मुत्तहिद हो जाओगे। जैसे ही तुम मुत्तहिद होगे, अल्लाह की नुसरत तुम पर आएगी और तुम अपने दुश्मनों को शिकस्त दोगे, तुम कामयाबी हासिल करो। शुरू कहां से हुआ था? जब तुम अपनी मौत को कसरत से याद करोगे, शुरू यहां से हुआ था। अच्छा, अब हमारे साथ मुश्किल ये हो गई है कि हमारी वो मजालिस जिसने हमें शहादत तलब बनाना था, वो भी हमें मौत याद नहीं दिला पा रही, तो शहादत तलब कैसे बनेगी? शहादत तलब कैसे बनेगी? हमें यहां से शुरू करना पड़ेगा। ऐजान मोहतरम, मैंने बहुत आपका वक्त लिया और बहुत तल्ख बातें आपकी खिदमत में अर्ज़ की, और शायद कोई इतनी आलिमाना बात भी ना कही हो, सादा बातें कही हों। सिर्फ एक बात आपकी खिदमत में अर्ज़ करूँगा, जिस बात का मुझे डर है, वो कई दफ़ा आपकी खिदमत में अर्ज़ कर चुका हूँ, जिस बात का मुझे डर है वो ये है कि ऐसा ना हो हम लोग वक्त गुजार रहे हों। प्रोडक्टिविटी होनी चाहिए, काम के अंदर असर होना चाहिए। जब काम के अंदर असर होगा वो माशरे के अंदर खुद ब खुद नजर आएगा, नजर आना चाहिए। तो अज़ीज़ान मोहतरम, ये कैसे मुमकिन है? इम्कान नहीं है इस बात का कि कोई कौम सैयदुश्शुहदा से इतना लगाव रखे और उस कौम का दुश्मन उस फिर भी ताकतवर होता चला जाए, मुमकिन नहीं है। जिन कौमों ने सैयदुश्शुहदा से सच्चा लगाव रखा है उनके दुश्मन उनके सामने नहीं डट पाए, उनके सामने खड़े नहीं हो पाए। अच्छा, ये मुझे अंदाजा है कि कौमें सख्त वक्त से गुजरती हैं, मसाइल से गुजरना पड़ता है, कुर्बानियां देनी पड़ती हैं, लेकिन इसमें एक खास शुजात जो दरकार है वो सैयदुश्शुहदा के रास्ते से आ जाती है। तो ऐज़ान मोहतरम, बिहम्दिल्लाह रब्बिल आलमीन, खुदा तआला ने हमें इस कायनात की अज़ीमुश्शान हस्तियों के जिक्र की अभी भी सआदत दी हुई है, अल्हम्दुलिल्लाह रब्बिल आलमीन। हम अल्लाह के दीन का तस्करा कर रहे हैं, अल्लाह के नबी का तस्करा कर रहे हैं, मौला सैयदुश्शुहदा का नाम ले रहे हैं, वक्त के इमाम के नाम पे जमा है। इन तमाम सआदतों के साथ हमें अपने अंदर एक बुनियादी तब्दीली देख लेनी चाहिए, और वो तब्दीली मैं आपकी खिदमत में जिन उसूलों के तहत आ सकती है अर्ज़ कर चुका हूँ, इसके ऊपर तवज्जो देना।